यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। दलहरूको सहमतिमा संविधान संशोधन गरिने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। विवाह पञ्चमी महोत्सव अन्तर्गत जनकपुरको रंगभूमि मैदानमा स्वयम्वर कार्यक्रम सम्पन्न। एक महिनाभित्र आर्टिफिशियल इन्टेलिजेन्स एआई नीति ल्याउने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता। सिरियामा जारी द्वन्द्वका कारण पछिल्लो एक साताको अवधिमा करिब 2,80,000 मानिस विस्थापित भएको राष्ट्रसंघको तथ्याङ्क। र एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सलाई हराउँदै पोखरा एभेन्जर्सको विजय शुरूआत। चितवन राइनोजमाथि कर्णाली याक्सको पहिलो रोमाञ्चक जीत।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले राजनैतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ। मोरङको विराटनगर विमानस्थलमा आज संचारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरूबीच वार्ता एवं सहमति कायम गर्ने स्पष्ट पार्नुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ BRIमा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गर्नुभयो। वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको भन्नुहुँदै सभापति देउवाले मुलुकमा राजनैतिक स्थायित्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढ़ेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। प्रोटेस्ट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार आएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरूङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेलको यही मंगिर 19 गते शल्यक्रिया भएको थियो। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुग्नुभयो। प्रधानमन्त्री ओलीले अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारबारे सम्पूर्ण जानकारी समेत लिनुभएको थियो। धनुषाको जनकपुर धाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्य दिन आज रंगभूमि मैदानमा स्वयम्वर कार्यक्रम सम्पन्न भएको छ। जनकपुर धामको जानकी मन्दिरबाट बाजागाजा सहित कड़ा सुरक्षाबीच निस्केको डोला रंगभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई 3 पटक परिक्रमा गरेर स्वयम्वर सम्पन्न भएको हो। स्वयम्वर सम्पन्न भएपछि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाह मण्डपमा आज मिथिला परम्परा अनुसार भगवान श्रीराम तथा माता सीताको प्रतीकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त राम रोशन दास वैष्णवले जानकारी दिनुभयो। तत्कालीन मिथिलाका राजा जनकले गर्नुभएको प्रतिज्ञा अनुसार अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान श्रीरामले भगवान शिवको पिनाक धनुषमा प्रत्यांचा चढ़ाउँदा 3 टुक्रा भएको थियो। त्यसपछि मर्यादा पुरूषोत्तम भगवान श्रीरामको शुभ विवाह आजैको पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुर धाममा विवाह पञ्चमी महामहोत्सव आयोजना गर्ने प्रचलन रहेको छ। आज राति हुने सो वैवाहिक कार्यक्रममा महिलाहरू विवाहका गीत समेत गाउने गर्दछन्। विवाह पञ्चमीको 7 दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधु सन्तलाई भोजन गराउँदै विदाई गरिन्छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह रावतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेशी व्यवस्थापन गरिएको बताउनु भएको छ। सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रधान न्यायाधीश रावतले न्यायपालिकालाई पारदर्शी र विश्वसनीय बनाउन पेशी व्यवस्थापनमा गोला प्रणाली अवलम्बन गरिएको बताउनुभयो। सर्वोच्च अदालतमा 2078 मंगिर 15 गतेदेखि गोला प्रणालीबाट मुद्दाको पेशी व्यवस्थापन गर्न थालिएको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले छिट्टै आर्टिफिशियल इन्टेलिजेन्स एआई नीति ल्याउने बताउनु भएको छ। काठमाडौँ विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आज काभ्रेको धुलीखेलमा आयोजित आईटी मिट 2024 उद्घाटन गर्नुहुँदै संचार मन्त्री गुरूङले एक महिनाभित्र एआई को नीति ल्याई आवश्यक कानून बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो। उहाँले राज्य संयन्त्र अन्तर्गतका निकायमा ई गवर्नेन्स लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आवश्यक नियम कानून सहित ई गवर्नेन्स कार्यान्वयन भएपछि मुलुकका तीनै तहका सरकारका नीति तथा कार्यक्रम योजना र बजेट व्यवस्थापन प्रक्रिया सहज भई अपेक्षित परिणाम प्राप्त हुने धारणा व्यक्त गर्दै त्यसका पक्षमा सरकार क्रियाशील रहेको बताउनुभयो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका स्कूल अफ इन्जिनियरिङका डीन मनिष पोखरेलले सूचना प्रविधिका क्षेत्रमा भएका विकास तथा देशभरिका प्रविधि मैत्री युवालाई एकत्रित गरी नयाँ अवसर र प्रेरणा प्रदान गर्ने सोचका साथ आईटी मिट 2024 आयोजना गरिएको बताउनुभयो। दुई दिनसम्म चल्ने कार्यक्रममा कोडिङ प्रतियोगिता, परियोजना प्रदर्शनी, गेमिङ इभेन्ट्स, गुगलिङ प्रतियोगिता, केयू विङ प्रतियोगिता जस्ता विविध गतिविधि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ। भारत भ्रमणबाट फर्कने क्रममा काठमाडौँ आउनुभएका भूटानका राजा जिग्मे खेसर नामगेल वाङचुकले आज स्वयम्भूनाथ र बौद्धनाथको दर्शन सहित पूजा आजा गर्नुभएको छ। स्वदेश फर्कने क्रममा उहाँलाई परराष्ट्र मन्त्री आरजू राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो। उहाँको व्यक्तिगत भ्रमण भएकाले कसैसँग भेटघाट कार्यक्रम नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताउनु भएको छ। प्रेस चौतारी नेपाल म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटमा नेता गेवालीले राजनैतिक सहमतिको आधारमा निर्माण भएको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। नेता गेवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न शक्तिशाली नियमनकारी निकायको गठन र बचतको सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी गरिरहेको पनि जानकारी गराउनुभयो। निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता शुरू गर्ने भएको छ। यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकामा सो उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्य शुरू गर्न लागि आयोगले जनाएको छ। कुनै व्यक्ति पेसा व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाण सहित आवेदन गरेमा निजको स्थायी ठेगाना रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने निर्वाचन आयोगले जनाएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक यही मंगिर 24 गते बस्ने भएको छ। बैठक सोमबार बिहान 9 बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा बस्ने गरी तय भएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कास्कीको पोखरा स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरूङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो। कतार जान लाग्दा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँलाई पक्राउ गरेको हो। काठमाडौँ सहित देशभर अत्यधिक चिसो बढ़न थालेकाले यो मौसममा रूगाखोकी लाग्दैमा जथाभावी औषधि नखान विज्ञहरूले सुझाव दिनुभएको छ। जाड़ो मौसममा विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढ़ी स्याहारको आवश्यकता र जाड़ो मौसममा श्वास प्रश्वास सम्बन्धी रूगाखोकी, घाँटीको संक्रमण, पेट दुखाई लगायतका समस्या बढ़ी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको हो। कान्तिबाल अस्पतालका बालरोग विशेषज्ञ डाक्टर रामहरि चापागाईले जाड़ोमा विशेष गरी श्वास प्रश्वास सम्बन्धी रूगाखोकी, निमोनिया, कोल्ड डायरिया, चिसोले हुने झाडा पखालाका समस्या बढ़ी देखिने बताउनुभयो। रुगाखोकी लाग्दैमा औषधि खानु वा खुवाउनु नहुने भन्दै कान्तिबाल अस्पतालका बालरोग विशेषज्ञ डाक्टर चापा गाईले निरन्तर रुगाखोकी लागेमा विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्ने सुझाव दिनुभयो। त्रिवी शिक्षण अस्पतालकी बाल स्वास्थ्य नर्सिङ विभागकी सह प्राध्यापक अप्सरा पाण्डेले जाडो मौसम शुरू भएसँगै अभिभावकले आफ्ना बाल बालिकालाई पर्याप्त मात्रामा झोलिलो खान, न्यानो लुगा लगाइदिन, दैनिक 15 देखि 30 मिनट घाम ताप्न लगाउने लगायतका काम गर्नुपर्ने सुझाव दिनुभयो। बाल स्वास्थ्य नर्स डाक्टर सुरक्षा सुवेदीले पनि जाडोमा बाल बालिकालाई अझ बढ़ी स्याहारको आवश्यकता पर्ने हुनाले तातो तथा झोलिलो खानेकुरामा जोड़ दिनुपर्ने बताउनुभयो। पाल्पाको हार्थोक छहरा सड़क खण्ड जीर्ण भन्दा यात्रु तथा यातायात व्यवसायीले शास्ति बेहोर्नु परेको छ। सड़कको स्तर उन्नति हुन नसक्दा यात्रु समस्यामा पर्नुको साथै समयमा गन्तव्यमा पुग्न असमर्थ हुने गरेको र दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको सरकारवालाहरूले बताएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्मको सड़क लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना हो। रामपुर कपुरकोट सड़क अन्तर्गत 300 किलोमिटर लामो सड़क मध्ये पाल्पाको हार्थोक छहरा सड़कमा यातायातका साधन सञ्चालन योग्य छैन। हरेक दिन सयौं चालकले जोखिम मोलेर सवारी चलाइरहेका छन् भने यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सवारी चालक ताम प्रसाद पोखरेल। पश्चिम पाल्पा पूर्वी अर्घाखाँचीको लाइफलाइनका रूपमा रहेको यो सड़कमा कालोपत्रे कतै भेटिँदैन भने कतिपय ठाउँमा ठूल्ठूला खाल्डा र खोल्सा बगेका छन्। कतै पहिरोले सड़क नै साँगुरो बनाएको छ। सड़क अति चिर्ण हुँदा समेत सम्बन्धित निकायले ध्यान नदिएको यात्रु र स्थानीयको गुनासो छ। छहराकी तुलसी गिमाली।
यो निकै जीर्ण अवस्थामा छ। बाटोको नाम निशानै छैन। हामीलाई दानसेन जान आउन धेरै गाह्रो भएको छ।
रामपुर कपुरकोट गौरवको आयोजना अन्तर्गत हार्थोक छहरा तीनगिरेसम्म को सड़क स्तर उन्नतिका लागि चालू आर्थिक वर्ष 2081-82 4 करोड़ रूपियाँ बजेट छुट्याएर बहुवर्षीय टेन्डर गर्ने तयारी भइरहेको यातायात पूर्वाधार निर्देशनालय बुटवलका प्रमुख इन्जिनियर गोविन्द खनाल बताउनुहुन्छ।
डीपीआर त भइसकेको छ, यसलाई अहिलेको रेट राखेर इस्टिमेट तयार गरेर बहुवर्षीय स्वीकृत गरिसकेपछि यो वर्ष ठेक्का गरेर काम शुरू गर्ने हाम्रो योजना रह्यो।
यो सड़क स्तर उन्नतिको कामले अब गति लिने विश्वास बढेको सरकारी पक्षको दावी छ। क्षेत्रबाट निर्वाचित भएर लुम्बिनी प्रदेशको सभामुख हुनुभएका तुलाराम घरती मगरले प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेर काम अगाडि बढाउने निर्णय गरिसकेको बताउनुहुन्छ।
हार्थोक छहरा तीनगिरेसम्मको खण्डलाई अहिले चाहिँ बहुवर्षीय योजनामा राखेर अगाडि बढाउने भनेर प्रदेश सरकारले फाइनल गरिसकेका हुनाले पश्चिम पाल्पाको एउटा लाइफ लाइनको रूपमा नै स्थापित हुन्छ यो बाटो चाहिँ।
सड़क चिर्न भएको लामो समयसम्म पनि मर्मत नहुँदा यात्रुले शास्ति झेल्नु परेको छ भने दुर्घटनाको जोखिम मोल्नु पर्ने अवस्था छ। दुर्घटना भएपछि पछुताउनु भन्दा दुर्घटना कम गर्न सड़कको अवस्था सुधार्नतर्फ समयमै सरकारवाला निकायको ध्यान जान जरूरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीको कारण आइतबार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रणालीको प्रभावका कारण मंगसिर 23 गते आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका धेरै स्थानहरू तथा गण्डकी प्रदेश, बागमती र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाइएको छ। साथै सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, गण्डकीका थोरै स्थानहरू तथा बागमती प्रदेश र कोशीका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ़न सक्ने सम्भावना रहेको विशेष बुलेटिन जारी गरेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा, हिमपात र चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायतका दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले आग्रह गरेको छ। सिरियामा जारी द्वन्द्वका कारण पछिल्लो एक साताको अवधिमा करिब 2,80,000 मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर जब्देल जाभरले जेनेभामा पत्रकारसँग कुरा गर्दै गत नोभेम्बर 27 हालसम्म 2,80,000 मानिस विस्थापित भएका बताउनुभयो। दमास्कसबाट प्राप्त समाचार अनुसार सिरियाली सेनाले सहयोगी राष्ट्र रूस सहितका लड़ाकू विमानको सहयोगमा शुक्रबार हामा प्रान्तमा विद्रोहीका सवारी साधन र भेलालाई निशाना बनाएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ। यसैबीच सिरियाको तेस्रो शहर होम्सबाट केही दूरीमा रहेका दुई रणनीतिक शहरलाई आफ्नो नियन्त्रणमा लिएको सिरियाली युद्ध अनुगमनकारी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नै पार्टीका नेता सहित अन्य दलका नेताहरूलाई पक्राउ गर्न आदेश दिनुभएको छ। राष्ट्रपति युनलाई महाभियोग लगाउने विषयमा त्यहाँका राजनीतिक दलहरूले आपतकालीन बैठक गरेको केही बेरमै पक्राउ आदेश जारी भएको हो। दक्षिण कोरियाको सत्तारूढ़ दल पीपुल्स पावर पार्टीका अध्यक्ष हान दोङ हुनले राष्ट्रपति युन सुक योलले देशको लागि ठूलो खतरा उत्पन्न गरेको भन्दै उहाँलाई पदबाट हटाउनु उचित भएको बताउनु भएको छ। युनले मंगलबार राति सैनिक शासनको घोषणा गरेर केही गलत गरेको स्वीकार गर्न इन्कार गर्नुभएका कारण आज आफ्नो अडान परिवर्तन भएको हानले बताउनुभयो। युनले मंगलबार अबेरसम्म नागरिक शासनलाई निलम्बित गर्दै संसदमा सेना तैनाथ गर्नुभएको थियो। विपक्षीहरूको विरोधका कारण केही घण्टामा नै उहाँले आफ्नो निर्णय परिवर्तन हुन गर्न बाध्य हुनुभएको थियो। दक्षिण कोरियाको 300 सदस्यीय विधायिकामा विपक्षीको बहुमत छ र महाभियोगका लागि आवश्यक दुई तिहाई बहुमत प्राप्त गर्न पीपीपीबाट केही सांसदले मतदान गर्नु आवश्यक हुन्छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वीरगंज स्थित एकीकृत भन्सा जाँच चौकी आईसीपीले चालू आर्थिक वर्ष 2081-82 को चार महिनामा तोकिएको लक्ष्य भन्दा झण्डै 29% कम राजस्व असुली गरेको छ। कार्यालयले चार महिनामा 50,17,92,15,000 रुपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले आईसीपी भन्सारलाई साउन भदौ असोज र कार्तिकका लागि 70,46,30,46,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। यस अवधिमा माल सामानको आयात लक्ष्य अनुरूप हुन नसकेपछि चालू आर्थिक वर्षको चार महिनामा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा चार महिनामा 20,28,38,49,000 कम राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कास्की जिल्लामा निर्माण सम्पन्न 25 मेगावाट क्षमताको सेती जलविद्युत आयोजनाले शुक्रबारबाट व्यापारिक उत्पादन गरेको छ। आयोजनाको पावर प्लान्ट र इन्टर कनेक्सन परीक्षण पछि कमिसनिङको काम पूरा भएसँगै व्यावसायिक उत्पादन शुरू भएको हो। आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्धक कम्पनीका कार्यकारी अध्यक्ष जंगबहादुर पोखरेलले जानकारी दिनुभयो। आयोजनाबाट उत्पादित बिजुली माछापुछे गाउँपालिका 4 लाहाचोक स्थित प्राधिकरणको सब स्टेशनमा जोडिएको छ। आयोजनामा 5 अर्ब बढी लगानी रहेको छ। नेपाल उद्योग परिसंघले उच्च कर तिर्ने 16 करदातालाई सम्मान गरेको छ। नेपाल सरकारले राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरेका 16 जना संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा परिसंघले पनि सम्मान गरेको हो। सम्मानित मध्ये 2 सरकारी लगानी रहेका कम्पनीहरू छन् भने 14 निजी एवं सार्वजनिक क्षेत्रका रहेका छन्। परिसंघ सचिवालयमा शुक्रबार आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उच्च करदाताहरूलाई सम्मान गर्नुभयो। त्यस अवसरमा उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान पनि भएको बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा उत्पादित सामग्रीहरूको बजार प्रवर्धन गर्ने उद्देश्यले शनिबारबाट कैलालीको धनगढ़ीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले शुक्रबार धनगढ़ीमा पत्रकार सम्मेलनको आयोजना गरी मंगिर 22 गतेबाट शुरू भई पुष 2 गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सम्पूर्ण तयारी भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। महोत्सवमा कृषि, पर्यटन, खानपान, स्थानीय उत्पादन लगायतका 500 स्टलहरू रहनेछन्। अध्यक्ष कुँवरले महोत्सवको करिब 5 लाखले अवलोकन गर्ने र 15 करोड़ बराबरको कारोबार हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो। पोखरा महानगरपालिकाले गौ खेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रमहरू कार्यान्वयन गर्ने भएको छ। महानगरपालिकाले हिउँदे बाली प्रवर्धन कार्यक्रम अन्तर्गत गौ खेतीका लागि बिउ, जमिन जोत्ने मेसिन, थ्रेसिङ गर्ने मेसिन लगायतका कामका लागि अनुदान दिने निर्णय गरेको छ। महानगरको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा महानगरपालिका क्षेत्रभित्र हुने गाउँ खेतीका लागि न्यूनतम 100 रोपनी क्षेत्रफलको क्लस्टरलाई आधार मानेर बिउ जमिन जोत्न र थ्रेसिङ गर्न 50% अनुदान दिइने भएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाल प्रिमियर लीग एनपीएलमा कर्णाली एक्सले पहिलो जित निकालेको छ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णाली एक्सले चितवन राइनोजलाई 6 विकेटले हराएको हो। यसअघि कर्णालीले 2 खेलमा हार बिहोरेको थियो। चितवन राइनोजले कर्णाली एक्सलाई जितका लागि 131 रनको लक्ष्य दिएको थियो। कर्णाली एक्सले 19.5 ओभरमा 4 विकेट गुमाउँदै पूरा गरेको हो। कर्णालीका लागि शिखर धवनले सर्वाधिक 45 रन बनाए। त्यस्तै चार्डविक बाल्टनले 30, देव खनालले 25, जिसान मकसुदले 12 र अर्जुन घरतीले 11 रनको योगदान दिए। बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, रविन बोपार र जान निकोल लोक्ट्रिन इनले 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित विश्वभरमा 7 विकेट गुमाएर 130 रन बनाएको थियो। चितवनका लागि रवि भोपालले अवस्थित रहँदै अर्धशतकीय पारी खेले। उनले 59 रन बनाए। कप्तान कुशल मल्लले 23, विपिन रावलले 11, जान निकोल लोप्टी इटन र अमर रौतेलाले 9-9 तथा दीपक बोहराले 8 रन बनाए। बलिङतर्फ कर्णाली एक्सका लागि विपिन शर्माले 3, जिसान मकसुदले 2 तथा ननन यादव र कप्तान सुमपाल कामीले 1-1 विकेट लिए। चितवनले यसअघि 2 खेल जितेको थियो। अर्को खेलमा ओपनर आन्देश गौस र दिनेश खरेलको कृतिमानी साझेदारीसँगै पोखरा एडभेन्चरले पहिलो जित निकालेको छ। पोखराले लुम्बिनी लायन्सलाई 10 विकेटले पराजित गर्दै हारको श्रृंखला भंग गरेको हो। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले चितवन राइनोजसँग 87 रन र जनकपुर बोल्टसँग 7 विकेटले हार बेहोरेको थियो। लगातार ओपनिङ पार्टनर परिवर्तन गरे पनि पोखराले राम्रो शुरूआत गर्न सकेको थिएन। तर लुम्बिनी विरूद्ध गरिएको परिवर्तनले भने पोखरालाई 16.5 ओभरमा कुनै विकेट नगुमाई शानदार जित दिलाए। कौशले अवजित रहँदै 104 रन जोडे। उनी एनपीएलका शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बन्न सफल भए। यता दिनेशले अवजित रहँदै 61 रनको योगदान दिए। उनीहरू बीच 176 रनको साझेदारी भएको थियो। यो एनपीएलकै सबैभन्दा ठूलो साझेदारी हो। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा कप्तान रोहित कुमार पौडेलको अवजित 95 रनसँगै लुम्बिनीले पोखरालाई 171 रनको लक्ष्य दिएको थियो। टम मुसले 45 रन बनाए। सन्दीप जोरा 18 रनमा आउट हुँदा विवेक कुमार यादव 2 रनमा उपस्थित रहे। पोखराका विपिन खत्रीले सर्वाधिक 2 विकेट लिए। म्याट किचलको नाममा 1 विकेट रह्यो।
अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.7, न्यूनतम 9.2 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 18.6, न्यूनतम 8.9 डिग्री सेल्सियस, पोखराको अधिकतम 20.2, न्यूनतम 11.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 23.2, न्यूनतम 6.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 24.6 र न्यूनतम तापक्रम 7.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। दलहरूको सहमतिमा संविधान संशोधन गरिने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। विवाह पञ्चमी महोत्सव अन्तर्गत जनकपुरको रंगभूमि मैदानमा स्वयम्वर कार्यक्रम सम्पन्न। एक महिनाभित्र आर्टिफिशियल इन्टेलिजेन्स एआई नीति ल्याउने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता। सिरियामा जारी द्वन्द्वका कारण पछिल्लो 1 साताको अवधिमा करिब 2,80,000 मानिस विस्थापित भएको राष्ट्रसंघको तथ्याङ्क। र एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सलाई हराउँदै पोखरा एभेन्जर्सको विजय शुरूआत। चितवन राइनोजमाथि कर्णाली याक्सको पहिलो रोमाञ्चक जित। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।